पाहुना सँगको खसखस।
यस पाहुना सँगको खसखसका प्रायोजक हुनुहुन्छ पासु सत्याल। तपाईँलाई भर्जिनिया राज्यमा घर जग्गा तथा व्यवसाय कुशलता सफलता तथा शीघ्रताका साथ खरिदी या बिक्री गर्नु परेमा सम्झनुहोस् वासु सत्याल साब रियल्टर तथा इन्टरनेशनल। सम्पर्क टेलिफोन 5713342878। सबैलाई आवासको समान अवसर एन इक्वल हाउसिङ अपर्चुनिटी।
नेपालको साहित्य संस्कृति र कलाको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा अहिले हाम्रो पाहुना हुनु भएको छ सकारात्मक सोचका पक्षपोषक तथा पर्यटन व्यवसायी कर्ण साके। 30 मार्च 1943 दिन काठमाडौँमा जन्मनु भएका कर्ण साके मूलत पर्यटन व्यवसायी भए पनि उहाँ चर्चित पुस्तक सोच खोज तथा सोच खोज र गरका लेखक हुनुहुन्छ भने प्रतिभाको खोजीका सहलेखक पनि हुनुहुन्छ। आफ्नो वन विज्ञानको क्षेत्रमा सो सम्बन्धी थुप्रै पुस्तक लेखिसक्नु भएका कर्ण साके विशेष गरी उहाँका उल्लेखित पुस्तकको कारण चर्चाको शिखरमा हुनुहुन्छ। शोध पुस्तकका लागि सन् 2005 उत्तम शान्ति पुरस्कारबाट सम्मानित हुनुभएको छ भने सुप्रबल गोर्खा दक्षिण बाहु प्रख्यात त्रिशक्ति पट्टा वीरेन्द्र ऐश्वर्य पदक जस्ता पदवीबाट पनि सम्मानित हुनुभएको छ। एक पैसामा क्यान्सर अस्पताल नेपाल भ्रमण जस्ता विचारका जन्मदाता कर्ण साके हाल अमेरिकी भ्रमणमा हुनुहुन्छ। विशेष गरी युवा वर्गलाई आफ्नो विचारबाट प्रभावित पार्न सफल कर्ण साकेसँग हामीले आफ्ना केही खसखसहरू राख्ने जमर्को गर्दैछौ। त आउनुहोस् उहाँलाई स्वागत गरौं। कर्ण साकेजी, यहाँलाई खसखस .com समस्त श्रोता तथा पाठकको तर्फबाट स्वागत छ।
नमस्कार। नमस्कार भाइजी। नमस्कार।
अमेरिका भ्रमणमा हुनुहुन्छ, के कारण होला?
अमेरिका नम्बर एक त मेरो ससुराले पनि अमेरिका परिदियो, दोस्रो वाइफको, मेरो चाहिँ सेकेन्ड वाइफ फर्स्ट वाइफको चाहिँ ध्यान पछि मैले चाहिँ 1987 दोस्रो बिहा गरेको थिएँ। अनि मेरो वाइफ सुशीला थाकुवा साके जो राज थाकुवाको बहिनी हुनुहुन्छ, उहाँ न्यु जर्सीमा बस्नुहुन्छ र चाहिँ ससुराले पनि चाहिँ न्यु जर्सीमा परिदियो। र अहिले मेरो कान्छी छोरी त्रिशाग्मिक साके जो अहिले म्यासिचुएटको चाहिँ यो स्मिथ कलेजमा अहिले पढ्दैछ, त्यसैले यसपालि चाहिँ अब हुन त मैले अब मेरो अब बिजनेस मेरो आफ्नो बिजनेस छ होटलहरू होटल र ट्राभल ट्रेडको बिजनेस छ, तर म त्यसबाट चाहिँ एक्टिभली चाहिँ म त्यति छैन, अहिले रिटायरमेन्ट लिइसकेको छ, अहिले अलिक समय पनि छ। अनि चाहिँ यसपालि चाहिँ म सक्छु किताब भर्खर मात्रै लेखिसकेपछि चाहिँ अब समय पनि भएको र चाहिँ खास काठमाडौँमा चाहिँ भएको र छोरीको चाहिँ बिहा पनि भएको हुनाले म चाहिँ यहाँ छोरालाई पनि छोरीको कलेज पनि हेर्ने अनि ससुरालाई पनि घुम्ने र फेरि एकचोटि अमेरिका आएर रिभाइटलाइज पनि गर्ने हिसाबले चाहिँ म यहाँ घुम्न आइरहेको छु।
हजुर, यहाँलाई अमेरिकामा फेरि पनि स्वागत छ।
धन्यवाद।
भर्खरै तपाईँले दोस्रो वैवाहिक सम्बन्धको 20 वार्षिकोत्सव मनाउनु भयो, कतै त्यसको चाहिँ हनीमुन ट्रिप त मान्नु भएको छ नि यसलाई?
एक्ज्याक्टली यसलाई यस्तो भने पनि हुन्छ। हुन त धेरै मान्छेहरू 25 चाहिँ यो सिल्भर जुब्ली मनाउँछ, तर मैले चाहिँ 20 वार्षिक चाहिँ वैवाहको वार्षिक वर्ष मनाउने विचार गरेँ। त्यो यसको पनि यसमा के छ भने वासुजी, जिन्दगीलाई मैले साँच्चै भन्ने हो भने चाहिँ आई हेभ किस्ड माई डेड 2 times, मैले जिन्दगीको एउटा मृत्युलाई 2 चाहिँ मैले साक्षात्कार गरिसकेँ, जमकाभेट भइसकेँ मेरो। आजभन्दा 4 पहिले पनि चाहिँ एउटा त्यो डाक्टर हर्क गुरुङ चन्द्र गुरुङहरूको चाहिँ यो हेलिकप्टर क्रासमा आई वाज अलमोस्ट देयर, म झन् त्यसमा बसिसकेका थिएँ र खालि म बाहिर एयरपोर्ट जानलाई म चाहिँ बाहिर तयार भइरहेको बेलामा मेरो कान्छो छोरोले चाहिँ होटलमा एउटा चाहिँ युनियनको प्रब्लम लेबर युनियनको प्रब्लम भयो, उनीहरूले हामीलाई नेगोसिएसन गर्नुपर्छ, जारी मैले त एक्लैले गर्न सक्दिनँ होला, जारी पनि बस्नुपर्छ भनेपछि चाहिँ अनि चाहिँ त्यसपछि चाहिँ मैले चाहिँ त्यहाँबाट एयरपोर्ट ढोकाबाट बाहिर गएको मान्छे नगएको त्यसैले चाहिँ कहीँ कहीँ मैले त्यो किताबमा पनि खोज्नु किताब लेखेको थिएँ, कहीँ कहीँ यी समस्याहरू यी चुनौतीहरू यी प्रब्लमहरूले पनि कहिले काहीँ मान्छेलाई चाहिँ अवसर दिन्छ, त्यो समस्याको पछाडि पनि अवसरका थुप्रै बाटोहरू खोल्छ जस्तो लाग्छ मलाई। त्यसैले त्यो किताब त्यो बेला पनि यो डिरेक्टर चाहिँ म बचियो बट आई एम अलवेज भेरी स्याड द्याट आई लस्ट सम अफ माई भेरी गुड फ्रेन्ड्स र यद्यपि म फेरि बाँच्न सफल भएँ र अर्को पछि चाहिँ आजको ठ्याक्क 4 वर्ष पहिले आई अलमोस्ट अब मतलब चाहिँ मेरो प्रोस्टेटको क्यान्सर भएको थियो त्यसको चाहिँ अपरेसन गरेको थिएँ मैले अब क्यान्सर भनेपछि हरेक मानिसको दिमागमा एउटा घण्टा बज्छ त्यो बेला पनि मैले फिल गरेको थिएँ कि डेथ कति क्लोजली जानु गएछ त्यस कारण त्यो विधि त डेथको चाहिँ त्यो विधि त मृत्युको एउटा चाहिँ साक्षात्कार भइसकेको हुँदा मैले एउटा जिन्दगीमा मेरो हुन त म साथी पनि पार गरिसकेका छु र साथी पार गरिसकेपछि मलाई के लाग्यो भने मानिसको दुईटा आँखाले भन्दा पनि अर्को पछाडिको आँखाले बढी देख्न सक्छ अगाडिको आँखाले त हामीले भौतिक संसारको स्पष्ट देख्छ भने पछाडिको आँखाले चाहिँ एउटा चाहिँ अर्कै एउटा संसार देख्छ जिन्दगीको मूल्य र मान्यताको अर्को संसार देखिन्छ सो देन आई रियलाइज कि जिन्दगीमा चाहिँ यु डोन्ट नो अब भोलि के हुन्छ कसो के हुन्छ वी डोन्ट नो त्यसैले चाहिँ जुन चिज एउटा राम्रो रमाइलो गर्नु छ यदि अर्थपूर्ण तरिकाले रमाइलो गर्ने हो भने किन 25 वर्ष पर्खनेले पर्खौँ लयले गरौँ भनेर यही 20औं वार्षिक वर्ष 20औं वैवाहिक वार्षिक वर्ष चाहिँ मनायौँ त्यो पालामा जुन बेला मैले म सक्छु सोच खोजेर गर भन्ने किताब एकैचोटि त्यो पनि चाहिँ विमोचन गऱ्यौँ त्यही दिन र त्यही दिन चाहिँ 20औं वार्षिक जनाउँछु पनि त्यो गरेर खुब रमाइलो ला र खुब अर्थपूर्ण ला सो दिस इज वाट आई एम डुइङ नाउ होइन त्यसरी मैले त्यसरी म अब चाहिँ यही यो अमेरिका आएको पनि एउटा कारण पनि त्यही हो रमाउ इट सुड बी सम काइन्ड अफ हनीमुन अगेन वाइ नट होइन त्यही किसिमले चाहिँ अब म चाहिँ यहाँ एउटा हनीमुन पनि भयो सबै थोक त्यही गर्न खोजिरहेछु आई डोन्ट नो व्हाट आई एम डुइङ टुमारो होइन भोलि के गर्छु भने
यहाँको अमेरिका बसाई सुखद रहोस् र यहाँलाई अमेरिकामा स्वागत छ भन्दै अनि अब 4 वर्ष अगाडि भन्नुभयो तपाईँले प्रोस्टेट क्यान्सर भयो भनेर त्यसको उपचार गर्नु अहिले स्वास्थ्य कस्तो तपाईँको
अहिले एकदम ठिक छ भाषाजी बाहिरी ग्रेस अफ यो बाहिरी ग्रेस अफ द गड र चाहिँ मेरो हितैषीहरूको वेलविसहरूको एउटा चाहिँ एउटा आशीर्वादले म एकदम ठिक छु आई थिङ्क आई क्यान कल माई सेल्फ ए सर्भाइभर क्यान्सर तत्सुत होइन मेरो पिएसए अहिले अलमोस्ट 0-0 छ त्यस कारण आइ एम नट टेकिङ एनी ड्रग आइ एम नट टेकिङ आई थिङ्क त्यो बिकज आई एम भेरी लक्की द्याट मैले चाहिँ त्यो यो प्रोस्टेटको क्यान्सरको चाहिँ अर्ली एजमै आइडेन्टिफाई गरियो र ठ्याकेर पठाइसकेको हुनाले अब म कुनै ड्रगमा छैन केमोथेरापी मैले केही गर्नु परेन रेडियोथेरापी केही पनि गर्नु परेन जस्ट इट वाज सिम्पली ए सर्जरी एन्ड आफ्टर द्याट इट वाज आई एम टोटली क्योर्ड
बडो खुसीको कुरा हामीलाई यस्तो सुखद समाचार हो यो नेपालबाट अमेरिका आइपुग्नु भएको 1 हप्ता भयो तपाईँको हामी विदेशमा बसेका र विशेष गरी अमेरिकामा बस्ने हामी नेपालीको लागि के कस्तो सन्देश ल्याउनु भएको छ
अनि मलाई के लाग्यो भने चाहिँ मैले थुप्रै हुन त सानो माइसहरू सात झर्कम तपाईँ खास गरी अमेरिकामा बसेर तपाईँले एउटा यस्तो एउटा राम्रो काम गरिराख्नु भएको छ मलाई के लाग्यो भने नेपालमा बसेर बस्ने नेपालीको भन्दा पनि विदेशमा बस्ने नेपालीहरूको चाहिँ मातृभूमिप्रति चाहिँ मैले प्रेम देखेँ होइन किनभने बिकज कहिले कहीँ तपाईँहरू नेपालदेखि रिसाउनुहुन्छ कहीँ कहीँ तपाईँहरू नेपालदेखि गुनासो गर्नुहुन्छ कहीँ कहीँ सरकार नेपालको स्थिति देखेर चाहिँ तपाईँ चाहिँ इर्तिर गर्नुहुन्छ पहिले त मलाई चित्त बुझाएको थिएन कि अमेरिका बसेर नेपालको गुनासो मात्र किन गर्ने भन्ने खालको थिएँ तर मैले यसलाई के रियलाइज गरेँ भने तपाईँको गुनासो पनि जायज छ बिकज यु डु गुनासो बिकज यु लभ युर कन्ट्री सो मच होइन तपाईँले आफ्नो तपाईँलाई रिस कहिले उठ्छ जब तपाईँको चिज मनपर्ने चिजमा कुनै नराम्रो भइरहेको रिस उठ्छ त्यस कारण तपाईँहरूको अमेरिकामा बस्ने नेपालीहरूको रिस हो अमेरिकामा बस्ने नेपालीहरूको गुनासोमा पनि एउटा मातृ प्रेम लुकेको छ जस्तो मैले पाएँ हुन त पहिले मलाई चाहिँ चित्त बुझ्दैन थियो हुन त साँच्चै भन्यो भने आज 3 वर्ष पहिले म लन्डन जाँदाखेरि चाहिँ लन्डनका साथीहरूले पनि चाहिँ थुप्रै नेपालको क्रिटिसाइज गर्दाखेरि म त्यसरी साएको पनि थिएँ एउटा घरमा पार्टी गएर बोलायो मलाई 10-12 जना नेपालीहरू बस्नुभयो अनि 10-12 जना नेपालीले चाहिँ नेपाललाई भट्टे गाली गरेर राख्नुभयो अमेरिकामा तपाईँले विदेशमा बस्दा बेचेर पनि किन नेपाललाई गाडी गरेर राख्ने, नेपालले बेच्नुहोस् भनेपछि फेरि आयो नेपालले गाडी, अनि पछि चाहिँ मैले सक्दै नसकेर मैले उनीहरूलाई अलिक उहाँ पनि मैले त्यो पनि भने तपाईँ नेपालले तौ गाडी गाडी गर्नुहोस् जुन बेला तपाईँले नेपाललाई ट्याक्स तिर्नुहुन्छ, यदि तपाईँले ट्याक्स तिर्नुहुन्न भने नेपालले गाडी गर्ने अधिकार तपाईँको छैन भनेर रिस उठेको थियो कि, किनभने हामी नेपाली के हुँदो रहेछ भने आफ्नो देशमा बसेर कसैले गाडी गर्यो भने चाहिँ ठिकै छ, तर विदेशमा आफ्नो देशको गाडी पनि सुन्न चाहँदैन त्यो, तर यसपालि चाहिँ मैले के देखेर भयो भने आई थिङ्क यु गाइज लभ यो कन्ट्री सो मच, यु हेभ यो तपाईँको चाहिँ टाढा बसिराख्नु भएको छ, त्यो मैले चाहिँ त्यो mysanstar.com हेरेको छ, ब्लगहरूमा हेरेको छ, यति गाडी नेपालीहरू बाहिर बसिरहेको छ, हरेक चिज तपाईँहरू चाहिँ मेरो यो पनि बिहान उठ्न साथ नेपाल न्युज हेर्नुहुन्छ, हामी नेपालमा बसेर नेपाल न्युज हेर्दै हेर्दैन त हामी भन्दा तपाईँहरूलाई नेपालको बारेमा थाहा छ, हामी भन्दा अब तपाईँले हेर्नुहोस् त अब यति काम अपार्ट फ्रम यो डे टु डे वर्क तपाईँले यति टाइम डिभोट गरेर राख्नु भएको छ एउटा, किनभने ज्ञान बाँड्नुमा तपाईँले एउटा नेपालको ज्ञान बाँडिराखेको छ, त त्यो ज्ञान बाँड्नु भनेको चाहिँ ठुलो कुरा हो, तपाईँले विदेशमा बसेर 10,000 माइल पर नेपालको चाहिँ ज्ञान तपाईँले बाँडेर राख्नु भएको छ, आइएम रियली ह्याप्पी अबाउट इट, मलाई त ला मैले अमेरिकामा बस्ने नेपाली साथीहरूलाई म के त मात्र अनुरोध गर्न चाहन्छु भने अमेरिका आउनु अब ठुलो विकसित मुलुकमा आउनु नराम्रो होइन, आउनुहोस् बस्नुहोस् कमाउनुहोस् सिप त्यो गर्नुहोस् तर चाहिँ एक दिन तपाईँ नेपालमा फर्केर आउनुपर्छ जस्तो लाग्छ मलाई, किनभने तपाईँले प्राप्त गरेको चाहिँ धन होस् वा ज्ञान होस् त्यो पनि नेपालको निमित्त ऊर्जा हुन्छ, कि अहिले त नेपालमा सबै बस्दाखेरि अहिले चाहिँ गाह्रो पनि होला किनभने त्यहाँ लिमिटेड रिसोर्सेसहरू होला, लिमिटेड चाहिँ त्यो अपर्च्युनिटिजहरू होला, यो तपाईँ यहाँ आएर चाहिँ धेरै सिकिराख्नु भएको छ, केही ज्ञान त्यही धन तपाईँहरूले चाहिँ नेपाललाई पनि आफू जन्मेको देशलाई पनि चाहिँ योगदान दिनैपर्छ जस्तै हुन सकिन्छ, कतिपय मानिसहरू अहिले थुप्रै म पहिले चाहिँ मैले सोच किताब लेख्ने बेलासम्म चाहिँ म चाहिँ विदेशमा जानुहुँदैन नेपालमै बस्नुपर्छ भन्ने एउटा सोच राखेको थिएँ, तर खोज लेख्ने बेलासम्म मैले अब सोचलाई परिवर्तन गरेँ, किनभने सोच पनि के हुँदो रहेछ भने यो समयसँगै परिवर्तन हुँदो रहेछ, सोच चाहिँ परिस्थितिसित परिवर्तन हुँदो रहेछ, त्यसकारण जब जब परिस्थिति परिवर्तन हुन्छ तब स्थिति पनि परिवर्तन हुँदो रहेछ, जब स्थिति परिवर्तन हुन्छ अटोमेटिक सोच पनि परिवर्तन हुँदो रहेछ, त्यसले अहिले मलाई के लाग्यो भने थुप्रै मानिसहरू नेपालबाट विदेश गयो, कोही युरोपमा गयो, कोही अमेरिका बस्यो, कोही कोही मान्छेहरू फर्केको पनि छन्, फर्केर उनीहरू जस्तो कि 80 फ्रान्सबाट मैले तपाईँले 101 प्रति त्यो प्रतिभाको खोजी किताबमा पनि 1-2 कुरा उल्लेख गरेको थिएँ, र अर्को फेरि प्रतिभाको खोजीको दोस्रो एडिसन पनि आउँदैछ, त्यसमा थुप्रै मान्छेहरू फ्रान्समा गएर एउटा बोकाको चिज बनाउने बोकाको चिज बनाउने कम्पनीमा काम गरेको रहेछ, उनीहरू फर्केर आएर बोकाको चिज बनाउने चाहिँ काममा लाग्यो, होइन जापान गएर चाहिँ रेनबो ट्राउट बनाउने फार्ममा काम गरेर अब ककडीमा गएर रेनबो ट्राउट चाहिँ प्रोसेस पाइन्छ, क्यान इमेजिन द्याट, त्यसकारण थुप्रै मान्छेहरू विदेशमा गएर नेपालमा उद्योग सञ्चालन गरेको छ, जसले गर्दाखेरि चाहिँ एउटा आफू मालिक भएर चाहिँ काम गर्न पाइरहेछ, आई थिङ्क द्याट्स अ ग्रेट कन्ट्रिब्युसन, तर म चाहिँ अमेरिकामा बस्ने साथीहरूलाई म के विनम्र अनुरोध गर्न चाहन्छु भने तपाईँहरूले ज्ञानको अथवा आर्जेको ज्ञान तपाईँहरूको आर्जेको केही धन तपाईँहरूको आर्जेको केही चाहिँ अनुभवहरू नेपाललाई चाहिँ सेयर गर्न सक्यो भने पनि चाहिँ केही कमसेकम यु क्यान म त भन्छु समुद्रमा एक ठाउँ पानी भन्दैन कि एउटा गाग्रोमा एक अञ्जुली पानी राखे जस्तो हुन्छ,
हजुर धन्यवाद यहाँको सल्लाह सुझावको लागि। अब हामी वास्तवमा हामी औपचारिक कुराकानीतिर लागौ, पर्यटन तथा होटेल व्यवसायी भएर त्यस समयमा लामो समय यस क्षेत्रमा बिताउनु भयो, यस सम्बन्धी थुप्रै पुस्तक पनि लेख्नु भयो तपाईँले, तर जीवनको उत्तरार्धमा आएर यो सकारात्मक सोच खोज जस्ता किताबहरू लेख्नुभयो, सकारात्मक सोचको सोचाइमा तपाईँलाई तपाईँमा पहिलेदेखि नै थियो, तर किताब लेख्नलाई यति ढिलो किन गर्नुभयो तपाईँले?
एउटा कुरा त सबभन्दा पहिले त मलाई यो किताब लेख्नमा खस्किच्याउने एउटा मेरो एकदम मिल्ने साथी र चाहिँ वरिष्ठ पत्रकार भैरव साहु ले चाहिँ दिनुभएको थियो. हुन त पहिले म इङ्ग्लिसमा मात्रै लेख्ने गर्थे, मेरो खास गरी मेरो आफ्नो विषयवस्तुलाई लिएर टुरिज्म, वाइल्ड लाइफ कन्जर्भेसन र हेरिटेज कन्जर्भेसनको बारेमा विचारवटा किताब त पहिले लेखेको थिएँ, तर नेपाली म लेख्न सक्दैन थिएँ. हुन त 11 वर्षसम्म 12 वर्षसम्म मैले प्रवृत्ति कुरा गर्न जानेकै थिएन. घरमा असलमा हुर्किएको म एउटा केटो खाटी नेवार होइन, नेवारी अहिले पनि तपाईँ हेर्नुहोस् न, कतिपय नेपाली तपाईँको श्रोताहरूले यो कर्ण साके कस्तो बोल्नु रहेछ, तर तपाईँ बोल्न सक्दैन रहेछ, डर डबरी भन्न सक्दैन रहेछ भनेर चाहिँ कृषि गर्नुहुन्छ होला. र अहिले साँच्चै मैले अहिले 10 वटा वाक्य लेख्यो भने 5 वटा वाक्य त मेरो मिस्टेक हुन्छ, म नेपाली पनि लेख्न त्यति राम्रो सक्दैन. पहिले त त्यो किताब पहिले सो किताब लेख्ने बेलामा मैले चाहिँ पहिले इङ्ग्लिसमा लेखेको थिएँ, यो किताब इङ्ग्लिसमा लेखेको थिएँ, तर विषयवस्तु यति भावुक र यति चाहिँ संवेदनशील भएर अनि मैले रियलाइज गरेँ यो किताब कसले पढ्छ, यो किताब मैले कसको निमित्त लेखिरहेको छु, अब अमेरिकनले मेरो भावना लेखेर के मानिराख्छ उसले. अब सबभन्दा पहिले त उसले मेरो भावना बुझ्दै बुझ्दैन, म कुन चाहिँ ठाउँमा रुन्छु, अमेरिकन चाहिँ रुनै रुँदैन, म कुन चाहिँ ठाउँमा हाउँ हाँस्छु, विदेशी पाठकहरू त्यसको कुरा हाँस्छ हाँस्दैन, किन हाम्रो र उनीहरूको चाहिँ संरचना, मानसिक संरचना, मानसिक संरचना, संस्कारहरू यति आसन र फरक छ कि म चाहिँ मेरो भावुकता त्यो इङ्ग्लिसमा मैले प्रदर्शन गर्नै सक्दैन. त्यसैले मैले 30-40 पेज जति लेखिसकेपछि मैले अहिले नेपालीमा लेखौँ, किनभने मैले जे जति लेखिरहेको थिएँ त्यो विषय बडो त्यो बेला चाहिँ बडो आवश्यकता थियो, किनभने त्यो बेला आज चाहिँ 5-6 वर्ष पहिले त्यो बेला एउटा चाहिँ नेपालमा हिंसाको बोर्डले असाध्यै ग्रस्त थियो, साराका सारा मानिसहरू नेपाल छोडेर विदेश जाने, अब बुद्धि भएको मान्छे पनि विदेश जाने, बुद्धि नभएको मान्छे पनि विदेश जाने, सक्ने पनि विदेश जाने, नसक्ने पनि विदेश जाने, त्यो भएको हुनाले एकदम त्यो ग्रस्त. र त्यो बेला काठमाडौँमा चाहिँ एउटा निराशावादले एउटा नराम्रै चाहिँ छाएको थियो, अनि त्यसलाई चाहिँ अब म चाहिँ होइन निराश मात्र होइन, म आफै पनि भनौँ न मेरो कान्छा छोरो यो सोच किताब लेख्नुको मेरो फुरा एउटा नयाँ अर्थ के हो भने मेरो कान्छा छोरो बोस्टनबाट चाहिँ अमेरिकाबाट चाहिँ बिबिए पास गरेर आएपछि त्यो बेला माओवादको जगजगी थियो नेपालमा, 2000 साल हो यो माओवादको एकदम जगजगी थियो, र चाहिँ कहीँ यो बालुवाको ट्रकमा बम लुकाएर ल्यायो, कहीँ टुल बम फ्याँक्यो, यो त्यो भयो भनेपछि छोराहरू मलाई के भन्यो, ड्याडी यो देशमा त हामी जस्तो मान्छे बस्नु हुँदैन जस्तो छ, हामीलाई उनीहरू बाँकी राख्ला कि नराख्ला, त्यसैले यहाँको चाहिँ होटलहरू बेचेर अमेरिकाको होटलहरू किनेर होटलमा त्यो गरेर त्यो गरौँ कि भन्ने भयो. अनि मलाई चाहिँ छोराको कुरा सुनेर मलाई म आफै पनि चाहिँ बिचल्ली पर्यो, अनि छोराले पनि छोरालाई मनभित्रको दर देखेर मलाई पनि बिचल्ली भयो. तर मलाई के लाग्यो भने मैले छोरालाई के तृतीय छोरालाई लाग्यो के भने जिन्दगी धेरै लामो छ, त्यो लामो जानु छ, म त 60 पार गरिसकेँ, म त चाहिँ 60 पार गर्थेँ त्यो बेलाको, म त तिम्रो जाने हो भने जाऊ, अब होटलै बेच्नु पर्न आवश्यकता छैन, हाम्रो चाहिँ यो साथी परिवार भएको हुनाले सुनसानी पनि अलिअलि छ, सुनसानी देखेर तिमीहरू जाने हो भने जाऊ, तर म त यहीँ जन्मेको, म यहीँ हुर्किएको र यहीँ मर्न चाहन्छु, म होइन म जिन्दगीभरि एउटा मौरी भएर म बाँच्छु, मौरी मेरो नयाँ किताबको यो हिरो पनि मेरो मौरी नै छ, म सक्छु भने किताबको हिरो पनि मौरी नै छ, मैले के भने म मौरी भएर बाँच्छु, आफू अलि आफू म बनाउँछु, अरूलाई पनि मह खुवाउँछु, अरू जति मह खाए पनि चाहिँ म मह बनाउने प्रक्रियामा रोक्दैन, र चाहिँ मह बनाउने मौरीले रस चुस्नको निमित्त बगैँचामा फुल फुलमा रस चुस्न जान्छ, तर उसले कुनै पनि फुललाई बिगार्दैन, र रस चुस्ने बेलामा उसले यो क्रस फर्टिलाइजेसन गरेर प्रजनन फुलहरू र जैविक विविधता प्रजनन कामहरू गर्छ, र चाहिँ र मौरी चाहिँ परिश्रम गरेर आखिर आफ्नै चाकाभित्र चाहिँ बस्न आउँछ, र मौरी मरेर गयो भने पनि चाहिँ त्यो उसको चाकाबाट चाहिँ बहिनपट्टि बढ्छ. त्यसैले म एउटा मौरी भएर बाँच्छु मान्छे, म विदेशमा गएर चिना भएर बाँच्न सक्दैन, मैले त्यही भने, र चाहिँ त्यसै गरेर म एउटा रुख भएर बर पिपल भएर छाङ्गिएको मान्छे, बर पिपलमा कोही चराहरू बस्न आउँछ, गुण हुन्छ त्यहाँ, कमसे कम केही चराहरू गुण बनाउने चाहिँ गुण हुन्छ बर पिपलमा, कोही यात्रीहरू आयो भने चाहिँ थकाइ मार्नको निमित्त चाहिँ बर पिपल तल बसेर थकाइ मार्छ, त्यस कारण मेरो आफ्नो योगदान मेरो केही कन्ट्रिब्युसन यो देशमा म परपिपुल भएर बाँच्छ मान्छे जहाँ गए पनि चाहिँ मलाई चिन्छ जहाँ गए पनि मलाई चाहिँ माया गर्छ जहाँ गए पनि मलाई चाहिँ एउटा चाहिँ त्यो त्यो दिन्छ अब चाहिँ म विदेशमा गएर घाँस भएर कस्तो बाँच्न सक्छ यो बरपिपललाई बरपिपलको एउटा जरा सधैँ चाहिँ गाडेको हुन्छ एकदम जरा बिनाको बरपिपल बाँच्न सक्दैन यदि यो बरपिपल यदि मेरो यो बरपिपललाई विदेशमा रोप्यो भने यो जरा बिनाको त्यो मरिहाल्छ त्यस कारण म घाँस भएर बाँच्न सक्दैन त्यस कारण यो मेरो बरपिपल यही नेपालमै रहोस् तिमीहरू चाहिँ विदेशमा जाऊ किनभने सर्टिन एज पुगिसकेपछि 50 वर्ष नाइसकेपछि एउटा संस्कारबाट हुर्केर एउटा संस्कारबाट चाहिँ त्यो भएर संस्कार बिनाको यो जिन्दगी स्वर्गमा पनि बाँच्न सक्दैन तर म चाहिँ यहाँ एउटा अनुरोध गर्न चाहन्छु कि 50-60 वर्ष नागेर विदेशमा गएर उहाँले के गर्न खोजिरहेका छ मलाई लाग्छ यो भौतिक सुख मात्रै त मलाई सुख जस्तो लाग्दैन दुई साग राम्रो खाने मात्रै चाहिँ ठुलो कुरा होइन दुई साग खाना त सबैले खाइरहेछ पशुले पनि खाइरहेछ हामीले पनि खाइरहेछ तर चाहिँ परिश्रम गर्ने बेलामा विदेश जान ठिक छ संसार यस्तै चल्छ होइन तर चाहिँ जब सर्टन एज पुगिसकेपछि मलाई आफ्नो संस्कार जुन हुर्केको थियो संस्कारमै राम्रो गर्यो जस्तो लाग्छ मलाई हजुर यो खस्खस्याएको हो यही कारणले मलाई सोच लेख्न खस्खस्याएको अर्को सोच लेख्न खस्खस्याएको अर्को एउटा कारण पनि देशमा वास्तवमा भन्ने हो भने हामी गुनासो त हाम्रो देशप्रति धेरै गुनासो गर्छौँ समस्या हाम्रो देशमा समस्या थुप्रै छ तर समस्यालाई एकचोटि अलग पर्खेर अलग छोडेर फेरि चाहिँ हाम्रो राम्रो राम्रो कुराहरू पक्षहरू हेर्दै हो भने पनि थुप्रै नेपालमा राम्रो राम्रो कुराहरू भएको छ हाम्रो टाइममा तपाईँहरू पनि याद भयो होला हुन त बासु तपाईँ कति वर्ष भयो थाहा भएन मलाई तर तपाईँ चाहिँ यहाँको आज 20 वर्ष पहिलेसम्म पनि नेपालमा एउटा डाक्टर पढ्नको निमित्त तपाईँको चाहिँ विदेशको एउटा एम्बेसीको चपरासीले चाकर गर्न जानु पर्थ्यो अहिले नेपालमा 12 मेडिकल कलेज छ जबकि विदेश विदेशबाट हुँदा अब चाहिँ विदेशीहरू पनि नेपालमा आएर मेडिकल पढ्न आउँछ इन्जिनियरिङ कलेजहरू छ कमसे कम 10-15 समाउन्ट म्यानेजमेन्ट कलेज आर द बेस्ट पहिले चाहिँ हामी 20-25 वर्ष पहिलेसम्म चाहिँ एउटा घाउमा मलम पट्टि लगाउँदा दरभङ्गाको अस्पतालमा जानु पर्थ्यो पटनाको अस्पतालमा जानु पर्थ्यो अहिले तपाईँको भगवान् कोइराला जस्तो उपेन्द्र देवकोटा जस्तो डाक्टरहरूले चाहिँ ओपनआर सर्जरी गर्छ र चाहिँ विदेशबाट अहिले नेपाली यो बिरामीहरू नेपालमा आएर त्यो गर्छ होइन ओ भगवान् कोइराला पनि विदेशमा गएर चाहिँ काम गर्न सक्थ्यो त है उपेन्द्र देवकोटा पनि विदेशमा गएर काम गर्न सक्थ्यो त तर उनीहरू चाहिँ उहाँहरूले नेपालमा काम गरेर उहाँहरूको लाइफ खत्म भएको छैन नि उहाँ इज्जत पनि पाउनु भएको छ र त्यो कमाउनु पनि भएको छ त्यसैले मलाई के लाग्छ भने चाहिँ यी कुराहरू चाहिँ थुप्रैहरू चाहिँ गर्न सकिन्छ राम्रो राम्रो कुराहरू जस्तो पहिले हामी चाहिँ एउटा तपाईँको चाहिँ अब ब्याङ्किङ सिस्टम हेर्नुहोस् नेपाल ब्याङ्कमा थियो त्यो बेला आफ्नो पैसा लिनुको निम्ति टोकन लिनु पर्थ्यो दुई त खन्दो खन्दो बस्नु अहिले घर घरमा ब्याङ्किङ सर्भिस आउँछ अझ म त भन्छु साँच्चै भन्यो भने नेपाल अमेरिकाको ब्याङ्किङ सिस्टम भने पनि मलाई घर घर नेपालको ब्याङ्किङ सिस्टम अहिले तपाईँ त केही चिज भयो भने यो त घरमा ब्याङ्किङ सिस्टम आउँछ ब्याङ्कै घरमा आइदिन्छ त्यसै गरिकन चाहिँ एयरलाइन्सको टुरिज्मको सेक्टरमा पनि राम्रै भएको छ यदि राम्रो राम्रो सेक्टर कुरा गर्ने हो भने आई थिङ्क हाम्रो टुरिज्मको सेक्टर वी हेभ वान अफ द वर्ल्ड बेस्ट टुरिज्म ट्रेकिङको कुरा गर्ने हो भने चाहिँ तर संसारको विभिन्न मुलुकमा हाम्रो ट्रेकिङ कम्पनीले अर्गनाइज गर्छ इभन इन साउथ अमेरिका र कोस्टारिकामा गएर चाहिँ हाम्रो ट्रेकिङ एजेन्टले त्यो गर्छ माउन्ट ब्लाङ्क आल्प्समा चाहिँ हिमालय चढ्नको निमित्त हाम्रो नेपाली शेर्पाहरू चाहिँ इन्स्ट्रक्टर भएर गइदिन्छ तपाईँको चाहिँ वर्ल्ड के वाइल्ड लाइफको टुरिज्मको कुरा सफारीको कुरा गर्ने हो भने आफ्टर अफ्रिका आवर्स इज द बेस्ट होइन त्यस कारण यदि हामीले राम्रो गर्न सक्यो भने राम्रो गर्न सक्ने चिज छ तर के हुँदो रहेछ भने हामी नेपालीको एउटा जाति हामी मनुष्यको जाति नेपाली मात्र होइन हामी मनुष्यको जाति एउटा के हुँदो रहेछ भने हामीले आफूले प्राप्त गरेका सुखहरू हामी बिर्सिन्छौँ र हामी दुःखमा मात्रै त्यहाँ वी बिकम अब्सेस अफ वाट वी डोन्ट ह्याभ हामी चाहिँ के छैन के भएन त्यो अब्सेसनमा चाहिँ गएर हामी फर्केर हेर्न सक्दैन हामीले आफूले चाहिँ प्राप्त गरेको सुख हेर्न सक्दैन त्यसरी गरिकन हामी आफैले आफूले चाहिँ एउटा दुःखी बनाउँछौँ हामी आफैले आफैले चाहिँ एउटा चाहिँ त्यो गरिब बनाइदिन्छौँ त्यस कारण यो गरिब र धनीको कुरा गर्ने बेलामा हामी गरिब हामी आफैले बनाउन खोज्यो होइन हुन त गरिब र धनीको डेफिनेसन परिभाषा यो बहुत रिलेटिभ कुरा हो यो फेरि कुन केलाई सुख भन्ने केलाई दुःख भन्ने यसको परिभाषा गर्न अहिले हुन त आम डुइङ अल राइट होइन आई रन 7 होटेल्स इन काठमाडौँ आम डुइङ तर मलाई साँच्चै भन्यो भने अहिले तपाईँ मलाई सुख के हो भनेर सोध्यो भने मैले अहिले अहिले चाहिँ सातदुइयाँ अथवा टिबोन स्टेक अथवा चाहिँ वान अफ द बेस्ट वाइन खाएको सुख भन्दा पनि म दुई चार यो चाहिँ म 7-8 वर्ष हुँदाखेरि चाहिँ म थालमा खाने बेलामा मेरो आमाले अलिक दाल राख्थ्यो अलि मासुको झोल राख्थ्यो अलिक घिउ राखिदिन्थ्यो जम्मै पार्सल जम्मै खाइसकेपछि चोर आउनाले थाललाई यसो सफा गरेर जिब्रोमा सुस्ने बेलामा जुन स्वाद आउँछ कहाँबाट त्यो स्वाद अहिले पाउँछ तपाईँको सुखको सुखको स्वाद त्यो बेला चाहिँ दुध पाउने थियो दुधै थिएन अनि मेरो आमाले आधा ग्लास दुध दिन्थ्यो मलाई दुध सकिसकेपछि द्यो लास्ट ड्रप अफ द मिल्क फ्रम माई ग्लास द्याट इज द बेस्ट टेस्ट अफ द वर्ल्ड तर जिब्रो निकालेर एउटा त्यो एउटा ग्लासबाट निस्केको एउटा ड्रप दुध चाहिँ जिब्रोको टुप्पोमा राखेपछि त्यो जुन चाहिँ स्वाद छ त्यो स्वाद संसारको सबभन्दा मिठो दुधको स्वाद हो त्यो एक्ज्याक्टली होइन अब मलाई चाहिँ त्यो मैले अघि भने नि मैले 4 आँखा हुँदो रहेछ के दुईवटा आँखाले भौतिक स्वादबाट देख्दो रहेछ त अर्को आँखाले मनभित्रको आँखाले हेर्नुहोस् मनभित्र आँखा 60 लागेपछि मनभित्रको आँखा खोल्दो रहेछ र मनभित्र आँखाको मूल्याङ्कन अर्कै हुँदो रहेछ है अर्कै हुँदो रहेछ त्यो मेरो भित्र चिन्तनको मूल्याङ्कन अर्कै हुँदो रहेछ चिन्तनको आँखाले त्यस कारण म अहिले चिन्तनको आँखा खोल्न मन लागिरहेछ खोल्न कोसिस गरिरहेको छु म
के देख्दै हुनुहुन्छ
मलाई त त्यही हो तपाईँको चाहिँ यही चिज मैले अघि भने नि यो सुख होइन अब आफ्नो परिवारमा अब चाहिँ अब हुन त आई हेभ नो गर्ज अबाउट अमेरिकन वे अफ लाइफ म यहाँ आएर म जुनै कहिले पनि गुनासो गर्न चाहन्न के गुनासो गर्दाखेरि सबभन्दा दुःख लाग्छ गुनासो गर्नु भनेको धेरै गाह्रो छ गुनासो गर्दाखेरि अरूलाई मात्रै दुःख पर्दैन आफूलाई पनि दुःख हुन्छ गाली गर्नु भनेको चाहिँ सबभन्दा गाह्रो गाली गर्नु के तर हामी त्यही गाह्रो काम गरिरहेको हुन्छ वी गिभ सो मच अफ टाइम इन क्रिटिसाइजिङ अदर्स र सबभन्दा गाह्रो अरूलाई गाली गर्नु हो किनभने गाह्रो गाली गर्नुको मतलब गाली गर्दाखेरि तपाईँको यु हेभ टु मेक युर सेल्फ ए निगेटिभ होइन यो नकारात्मक नभइकन त्यसले गाली गर्नै सक्दैन र नकारात्मक भन्दाखेरि कहिले काहीँ क्षणवर्गले पनि त्यहाँ सुख त पाउँछ किनभने स्याडिस्टिक सुख के अरूलाई गाली गरेर अरूको सुख अरूको दुःखमा सुख खोज्नु भनेको एउटा स्याडिस्टिकको एउटा पार्ट हो यदि क्षणवर्ग निमित्त अरूलाई गाली गरेपछि सुख त प्राप्त हुन्छ स्याटिस्फ्याक्सन हुन्छ बट जब हामी अरूलाई गाली गर्छौँ जब हामी अरूलाई नकारात्मक कुराहरू गर्छौँ त्यो मान्छे हिज हि अल्टिमेट हिज मेकिङ हिमसेल्फ मिजरेबल अनि वेन हि मेक हिमसेल्फ मिजरेबल हि इज मेकिङ हिज फ्यामिली मिजरेबल वेन हि इज मेकिङ फ्यामिली मिजरेबल हि विल मेकिङ हिज सोसाइटी मिजरेबल अनि पछि देशले मिजरेबल बनाइदिन्छ त्यस कारण यी गुनासोहरूको यो संसारमा म हुनै चाहन्न र यहाँ पनि म चाहिँ कसैलाई पनि मैले गाली गर्नु म आफ्नो मनको कुराहरू चाहिँ म गर्न खोजिरहेको छु कि मलाई अहिले नेपालमा अहिले म आएको 7 दिन भएको छैन अब मलाई नेपाल कहिले गाउँ भइसक्यो होइन पाइक आई अब मलाई नेपालको किनभने यहाँको मैले यहाँ मैले चाहिँ राम्रो सास हो फेर्न पनि सकिरहेको छैन गर्ने के अब भनौँ न मेरो आफ्नो प्रब्लम चाहिँ हुन त म सरसरी हुन्छु हुन आफ्नो मेरो प्रब्लम के हो भने चाहिँ म ड्राइभ गर्न सक्दैन म ड्राइभ गर्न चाहन्न म यहाँ होइन ड्राइभ नगरेपछि अरूलाई भन्दाखेरि मलाई त्यहाँ पुऱ्याइदिनु मलाई त्यहाँ पुऱ्याइदिनु भन्नु पऱ्यो त उनीहरू तपाईँहरूको आफ्नै संसार छ आफ्नै समय छ होइन बाबु आमा आ भने पनि चाहिँ तपाईँहरू घुमाउन सक्नुहुन्न किन हाम्रो नेपालमा जस्तो ए म चाहिँ अफिसमा आउनु है भनेर भन्न सक्नुहुन्न ड्युटी इज ड्युटी भनेपछि त्यो चिज अब मैले तपाईँहरूलाईको समस्या पनि बुझिदिनु पर्छ तपाईँहरू पनि यो बुझ्यो भने त्यहाँ यति अब काठमाडौँ भयो भने के हो भने बोर र आयो भने साथीलाई ए कृष्ण आऊ न ल चाखन आऊ आज हामी बसौँ ल भन्यो अब उनीहरू पनि आउँछ कस साथी कहाँ जाँदाखेरि चाहिँ एपोइन्टमेन्ट लिनु पर्दैन ए भनेर भन्नु पर्दैन टाइम इज इन युर ह्यान्ड होइन अब त्यो बिताउँदा अब यहाँ आएको 7 दिन भएको छैन मलाई घरमा कहिले पुगौँ कहिले जाउँ जस्तो चाहिँ भइसकेको छ हजुर
उत्तम शान्ति पुरस्कार सोच पुस्तकको लागि उत्तम शान्ति पुरस्कार पाइसकेपछि पनि त्यो विमोचन कार्यक्रममा तपाईँलाई आफैले आफूलाई म लेखक हो कि होइन होइन जस्तो साहित्यकार होइन जस्तो भन्ने भान परिरहेको थियो। त्यसपछि पनि त्यो हुँदाहुँदै पनि तपाईँले सोचपछि खोज लेख्नुभयो, प्रतिभाको खोजीमा सहलेखन गर्नुभयो, म सक्सुट गर्नुभयो। अहिले तपाईँलाई आफूलाई लेखक भनेर चाहिँ नि भन्दाखेरि सजिलो मान्नुहुन्छ अब?
अझ पनि छैन, अझ पनि गाह्रो, अझ पनि गाह्रो। मैले चाहिँ आफूले लेखेको मलाई त किन अब मलाई चाहिँ दुईजना मान्छेले मलाई हुन त मलाई सोच लेखिसकेपछि सोचको अब चाहिँ इमेजिन चार वर्षभित्रमा 20 एडिसन 20 संस्करण होइन। अब सबै किताबहरू अहिलेसम्म लेख्दाखेरि म तपाईँलाई एउटा हुन त नेपालमा भन्नु हुने नहुनु म अमेरिकामा भन्न सक्छु, यो तिनवटा किताबको टोटल सेल मैले मार्क मैले प्राप्त गरेको 40% मात्रै प्राप्त गरेको सेल 48 लाख रुपियाँ दाम आइसक्यो। इमेजिन गरेको थिएन कि किताब लेखेर पनि मान्छेहरूको पैसा कमाउन सक्छ भनेर होइन। यदि त्यो सबै किताब चाहिँ सबै सोच खोजेर म सक्छुको सबै किताब चाहिँ यदि चाहिँ त्यो स्टिल भ्यालु गरेर गऱ्यो भने 1,60,00,000 किताब बिक्री भइसक्यो नेपाल जस्तो देशमा जहाँ एउटा सापट लिएर पर्ने ठाउँमा पनि यतिका पैसाको बिक्री भयो भनेर सुन्दाखेरि म छक्क परेँ होइन। सोच 20 संस्करणमा, खोज 10 संस्करणमा, र म सक्छु भन्ने किताब मैले जुन लेखेको थिएँ त्यो 15 दिनमा 2,000 copies सोल्ड आउट अल सोल्ड। अहिले काठमाडौँमा म सक्छु भन्ने किताब छैन, अब सेकेन्ड एडिसन अब 7 दिनपछि आउँदैछ। भनेपछि यो सोचबाट खोज आउने बेलामा मलाई कहाँबाट प्रेरणा गर्यो भने मलाई यतिका मान्छेले मलाई चिठीहरू पठायो गाउँ गाउँबाट धादिङ त्यो गाउँको चाहिँ कर्णाली त्यहाँबाट, र अहिलेसम्म मैले हस्तलिखित पत्रहरू जम्मा 900 देखि 1,000 वटासम्म पुगिसक्यो। र मेरो मरण पश्चात पनि यदि त्यो किताब छाप्ने हो भने कमसे 300-400 पेजको किताबै बन्छ है। त्यति अब त्यति पाठकहरूले त्यति तपाईँलाई चाहिँ माया गरेर पठाएको चिठीले एउटा पशुलाई पनि लेखक बनाइदिन्छ, बुझ्नुभएन? यतिको पाठकले तपाईँलाई चाहिँ एप्रिसिएसन गर्ने बेलामा एप्रिसिएसन भनेको यस्तो हो जसले कि एउटा मानिसको चाहिँ भौतिक परिवर्तन मात्र होइन मानसिक परिवर्तन गर्न सकिन्छ, आत्मबल बनाउँछ। त्यो मलाई चाहिँ त्यो 1,000 वटा चिठीले मलाई यति आत्मबल बढाइदियो कि सोचबाट मैले खोज लेख्ने प्रयास गरेँ र खोजबाट अब म सक्छु। खोज किताब लेखेको त मैले 9 महिना पनि भएको छैन, 9 महिना इट्स नट ओन्ली बिन 9 मन्थ, 9 मन्थ भित्रमा 10 वटा संस्करण भयो। विदिन ए इयर फेरि मैले अर्को किताब निकालेँ होइन, विदिन 15 डेज त्यो अर्को किताबको 2,000 copies चाहिँ बिक्री भयो। भनेपछि यो प्रेरणा कहाँबाट पावन मलाई पाठकहरूले दियो र त्यो मैले अब पनि मैले चाहिँ आफूलाई लेख मैले भनेको छैन, तर मलाई 2 व्यक्तिले मलाई चाहिँ खुब अर्को एउटा प्रेरणा त्यो एउटा मनोरञ्जन दीक्षित र अर्को जगदीश घिमिरे होइन। उहाँहरूले के भन्नु भने मनोरञ्जन दीक्षितले के हो भने यतिका मान्छेले तपाईँको किताब तपाईँको रचना मन परे परेपछि तपाईँले आफूलाई चाहिँ यो लेखक र साहित्यकार नभने पनि तपाईँ लोक साहित्यको श्रोता भइसक्यो। लोक साहित्य भने के हो? लोकले जान्ने, लोकले बुझ्ने, लोकले मन पराउने, त्यही हो लोक साहित्य भनेर मनमन ऋषिले मलाई भन्थ्यो। अनि जगदीश घिमिरेले मलाई अस्ति चाहिँ त्यो म सक्छु किताबको विमोचन कार्यक्रममा उहाँले मलाई के भन्नुभयो भने तपाईँ चाहिँ कर्णजी तपाईँ आफूले साहित्यकार भन्दैन, लेखक भन्दैन, लेखक भाषाबाट होइन लेखक भावनाबाट हुन्छ भन्यो, बुझ्दैन? अनि भयो मलाई बडो चित्त बुझ्यो। अर्नेस्ट हेमिङवेले पनि चाहिँ के हुन्छ, ही क्यान्ट राइट, अर्नेस्ट हेमिङवे क्यानट राइट प्रपर इङ्ग्लिस होइन, उसको किताब अरूले करेक्सन गर्नु पर्थ्यो होइन। तर भाग्यो अर्नेस्ट हेमिङवे इज अर्नेस्ट हेमिङवे, तर मैले आफूलाई चाहिँ अर्नेस्ट हेमिङवे बनाउन खोजेको होइन, तर मैले भन्न खोजेको के भने यदि म लेखक भयो भने मेरो भाषाबाट भन्दाखेरि पनि भावनाबाट लेखक भयो कि भन्ने मलाई चाहिँ त्यो लागिरहेको छ अहिले।
भनेपछि अब मदनमणि दीक्षित जगदीश घिमिरेहरूले भन्नुभएपछि पाठकको माया पाएपछि तपाईँले आफूलाई अलिकता लेखक हो कि भन्ने कुरो अलिक सजिलोपन अनुभव
त्यसलाई अलिक ग्रहण गर्न अलिक सजिलो भइरहेको छ।
तर
त्यसको नत्र यो खोज किताब लेखेको 9 महिना पछि फेरि अर्को 300 पेजको किताब लेख्ने त्यो आँट त्यो प्रेरणा मैले कहाँबाट पाउँछु?
हजुर, अनि साथसाथै तपाईँलाई भनौँ न, यो किताबको सफलता हुनुभन्दा अगाडिको समय र अहिले सफलता पाइसकेपछि तपाईँले आफूलाई देश र समाजप्रति जिम्मेवारी बढेको अनुभव गर्नुभयो गर्नुभएन?
भयङ्कर, यही थियो यो योले मलाई डर पनि लागिरहेको छ। तपाईँ कस्तो प्रश्न, राम्रो प्रश्न गर्नुभयो तपाईँले, सच ए ब्युटिफुल क्वेसन, अति राम्रो, मेरो मनभित्रको प्रश्न गर्नु हो। अहिले मलाई चाहिँ यही चिज लागिरहेछ, एउटा चिज सोच खोज र नयाँ नयाँ किताब लेखेपछि म अब कहीँ गा भने मलाई चाहिँ अब अस्ति म चाहिँ पाल्पामा गएको थिएँ है, अनि पाल्पामा गएर एउटा सानो पसलमा ल हाँसको छेदा खान जान्छु भनेर खाना गएँ परिवार जम्मै, एकदम पकाएर त पछि त पैसा लिँदैन भन्छ ल होइन, तपाईँ गर्न सके यो होइन, तपाईँले यो देशको निम्ति यति गरिराख्नु भएको छ, यो गरिराख्नु भएको छ, हामी पैसा लिँदैन है कहीँ पनि। मलाई यति मनले छोयो, मेरो थन यही त हो, मैले मेरो श्रीमती मेरो छोरा छोरालाई भने हेर मेरो थन यही हो, मेरो थन तपाईँको चाहिँ यो मेरो होटल होइन, मेरो लाखौँ लाखको ब्यालेन्स पनि होइन, मेरो झन् आज म मलाई यहाँ एउटा सानो एउटा मोमो छोला पसलले म पैसा लिँदैन भनेर भनेपछि त्योभन्दा ठुलो चिज मेरो लागि के हुन सक्छ, मेरो बाँचेको सफलको होइन। अनि मैले भने जिन्दगीको मूल्याङ्कन तपाईँको गहिराई लम्बाइबाट गर्ने होइन रहेछ, जिन्दगीको मूल्याङ्कन गहिराईबाट हुँदो रहेछ। 100 वर्ष परिजीव भएर बाँचेर के काम, यदि चाहिँ मोतीराम पट्ट जस्तै चाहिँ 40 वर्ष बाँचेर पनि त्यो गर्न सक्यो भने त्योभन्दा ठुलो के छ? त्यही कारण मलाई लाग्यो अहिले नेपालमा जहाँ गए पनि कहीँ फिल्म हेर्न गयो भने दाई एउटा चाहिँ सानो सानो 20-22 वर्ष जो केटाहरू चाहिँ त्यो सडक सडकमा केटीको पछाडि लाग्ने केटा केटीहरू चाहिँ फिल्म हेर्न जाने बेला कोही अङ्कल भन्छ, कोही डाडी भन्छ, कोही दाई भन्छ म अटोग्राफ दिनुहोस् भन्छ, म कुनै आर्टिकल राइटर पनि होइन, कुनै हिजो मात्रै ल हिजो मात्रै हिजोको मात्रै कुरा गरौँ, हिजो म न्युयोर्कमा भेट्न गएको थिएँ, यो प्लिज उहाँले भन्नुहोस् है, हिजो म न्युयोर्क भेट्न गएको थिएँ, न्युयोर्क घुम्न गएँ, न्युयोर्क घुम्न जाँदाखेरि चाहिँ 42nd Avenue हामीले बगैँचा त्यो एउटा पार्क छ नि पार्क है, पार्कमा हामी त्यसै बसिरहेका थियौँ, पार्क म मेरो वाइफ मेरो सुसँग हामी मेरो छोरी बसिरहेको थियौँ, त्यहाँबाट एउटा नेपाली यहाँ एउटा मान्छेले ओर डोर गरेर हेऱ्यो वा मैले गगल राखेर कालो चस्मा लागिरहेको थिएँ, अनि उहाँ चाहिँ सुदेश लामिछाने, उहाँ भाइको नाम सुदेश लामिछाने, अनि उहाँ एउटा त्यो फोर्थ सेकेन्ड स्ट्रिटमै एउटा चाहिँ त्यो के एउटा अफ्थाल्मोलोजीको एउटा इन्स्टिच्युट रहेछ, त्यहाँ चाहिँ डाइरेक्टर हुनु डाइरेक्टर हुँदो रहेछ। यसो यसो गरेपछि पछि आएर उहाँकै तपाईँ कर्म साकीजी हो भन्यो, म हो भने मैले लागेको थियो तपाईँ कर्म साकीजी हेर्नु त तर कालो चस्माले भेट्न चिन्नुभयो, ओ आज तपाईँले भेटेर मैले खुसी लाग्यो, अँगालो मार्नुला भाइको द्याट अँगालो वा सो वार्म, त्यो यति न्यानो अँगालो थियो त्यो भाइको होइन, ल दाइ यहाँ एकछिन मेरो ठाउँ हेर्नु, अहिले चाहिँ उहाँले मलाई आफ्नो जम्मै माथि देखाउनु भयो, हिजोको मात्रै कुरा हिजोको मात्रै कुरा, यो त अमेरिकामा आएर पनि एउटा एउटा चाहिँ त्यो फेरि त्यो भाइ एउटा हिवज अ डाइरेक्टर होइन अफ्थाल्मोलोजी त्यहाँको डाइरेक्टर हुनुहुन्थ्यो, उहाँ न्युजर्सीमा बस्नुहुन्थ्यो भन्दै थियो मलाई, त्यो अब त्यो उहाँले मलाई अँगालो मारेर त्यो न्यानो अँगालो मारेर त्यो गर्दाखेरि मैले चाहिँ मेरो साथमा त्यही त्यसबाट भाइको घर हेर मेरो धन यही हो, म अब चाहिँ पनि मरे पनि मलाई के के परवाहले डजन्ट म्याटर, मेरो मेरो मूल्य यही हो, मेरो धन यही हो, हिजो मात्रै कुरा ल होइन, त्यसरी यी माया लगाएपछि कहिले काहीँ एकदम आफूलाई आफूलाई भावुक हुन्छु, आफूले आफूले धनाध्य ठान्छु, आई थिङ्क आई एम वान अफ द रिचेस्ट पर्सन इन द होल
वर्ल्ड,
अनि उत्तरदायी पनि, अनि चाहिँ मलाई के लाग्छ ओहो उत्तरदायित्व होइन, कहीँ कहीँ किनभने चाहिँ तपाईँको चाहिँ पहाडको टुप्पोमा बस्न जान सहिलो छ के, पहाडको टुप्पोमा जान सहि तर पहाडको टुप्पो बसिरहनु धेरै गाह्रो हुन्छ, बसिरहनु धेरै गाह्रो त्यो, अनि मलाई चाहिँ कहीँ कहीँ जिम्मेवारीपन मलाई चाहिँ त्यो गर्छ, त्यसले त्यो गर्छ, यी जिम्मेवारीपनले पनि, त्यस कारण म बारम्बार म चाहिँ मबाट अहिले सम पिपल ट्राई टु मेक माइ सेल्फ रोल मोडल, अनि म बारम्बार युवाहरूलाई म के भन्छु प्लिज डोन्ट गिभ मी द्याट काइन्ड अफ त्यो मलाई त्यो त्यो नलिनुहोस् म त्यो रोल मोडल बन्न सक्छु किनभने अघि मैले भने जस्तो म कुनै महान नेता आदर्शवान व्यक्ति होइन म कुनै महान यो नैतिकवान व्यक्ति होइन होइन त्यो म एउटा आम नागरिक हुँ मैले थुप्रै भूलहरू गरेको छु अनि तपाईँको चाहिँ यो चाहिँ कतिपय ठाउँमा चाहिँ अब जब अब आफ्टर म्यारिज पनि आई ह्याड ए बोइस्टरस लाइफ होइन अब त्यो त्यो तर एउटै चिजले के हुन्छ तर आफ्नो आफ्नो चाहिँ त्यो मानिस एउटा आफ्नो बिगर लाइफ स्टाइल बाँच्नु हुँदैन म त्यो भन्न चाहन्छु होइन आफूभन्दा बिगर लाइफ साइजमा बाँच्नु भनेको चाहिँ धेरै गाह्रो छ र मूर्खतै हो त्यसले म बारम्बार म जब लेखकै मैले लेखकको रूपमा मैले लिएको छैन भने म बारम्बार लेखक होइन म भन्दाखेरि मलाई सहज हुन्छ भुल्दैन म देशको म अघि मैले मैले भने नि म देश म स्वार्थी हुँ म स्वार्थ त्यो गर्छु भनेर भन्दाखेरि किसिमी आफूभन्दा लार्जर देन लाइफ साइजमा बाँच्नु हुँदैन मान्छे होइन दिस इज हाउ टु म्यानेज अ सक्सेस समटाइम यु सुड नो द आर्ट अफ म्यानेजिङ ए सक्सेस यदि त्यो त्यसैले त ठुल्ठुलो मान्छेहरू जब चाहिँ माथि माथि जान्छ माथि माथि जान्छ माथि माथि जान्छ उनीहरूलाई आफ्नो आफ्नो चाहिँ धरातली वास्तविकताले जब बुझ्दैन जब उनीहरू चाहिँ एउटा एउटा चाहिँ इमेजिनेसन वर्ल्डमा जन त्यो त्यो लाग्छ अनि जब उनीहरू खस्छ नि अनि चाहिँ दे फे अरे नेस्टी फल त्यस कारण यदि आफूले आफूलाई चाहिँ आफ्नो अवस्थाबाट त्यो त्यो बुझिराख्यो भने पछि आई थिङ्क वी क्यान हेभ द वन्डरफुल life, but at the same time, I think it is very, very necessary for you to understand, for you to realize, for you to evaluate your own success line of your own responsibility. This kind equal harko avashyakta parcha tara ma chai malai ke lagcha ma suru dekhne ma tapai bhanu bho ma suru dekhne I always want to look at it from both sides of the fence. Ekai side bata ma kahile pani herdaina. कसैले मलाई गाली गर्यो भने पनि म उहाँले मलाई किन गाली गर्यो भनेर म इमिडिएटली सोच्छु के त्यस कारण म बच्चा सुरुदेखि नै चाहिँ मलाई चाहिँ यी कुराहरूको चाहिँ मलाई मेरो बुवा
मेरो आमाले सिकाएको सफलताको कारण नै भन्नुपर्छ हामीले होइन तपाईँको यसरी दुई पक्षबाट आलोचना समालोचनाको ढङ्गले हेर्नुहुन्छ अर्को मेरो प्रश्न यहाँ के छ भने सकारात्मक सोचको कुनै सीमा हुन्छ जस्तो लाग्छ लाग्दैन तपाईँलाई
हो सकारात्मक सोच सीमा हुन्छ नि सकारात्मक सोच भनेको चाहिँ विशफुल थिङ्किङ होइन सबभन्दा पहिले हामीले के विचार गर्नुपर्छ भने सकारात्मक सोच भनेको सबै थोक राम्रो हुन्छ सबै थोक बेस होला भोलि सबै थोक राम्रो हुन्छ भनेर बस्ने चाहिँ होइन सकारात्मक सोच गर्ने बेलामा नकारात्मक कुरा आउँछ होइन यदि तपाईँले समस्यालाई चाहिँ मूल्याङ्कन गरेन भने समाधान कसरी ल्याउँछ तपाईँ समस्या त बुझ्नुपर्ने होइन समस्याको कुरा गर्ने भनेको चाहिँ नकारात्मक कुरा होइन वास्तवमा होइन नका समस्याको जुन बेलासम्म तपाईँले मूल्याङ्कन गर्न सक्दैन तपाईँले समाधानका उपायहरू निकाल्न सक्दैन त्यसकारण कुरा गर्ने बेलामा नकारात्मक कुराहरू आउँछ तर त्यसलाई नकारात्मक कुराहरू भन्नु हुँदैन होइन त्यसैले म सकारात्मक पक्ष भनेको के हो भने चाहिँ समस्या र समाधानको दुईटै अधिकार र कर्तव्यको दुईटै कुरा गर्नेलाई मात्रै सकारात्मक सोच भन्छ खालि चाहिँ अधिकार मात्रै कुरा गर्ने त्यो पनि सकारात्मक होइन खालि कर्तव्य मात्रै पालना गर्ने गर्ने त्यो पनि कुरा सकारात्मक होइन खालि समस्या मात्रै कुरा गर्ने त्यो पनि सकारात्मक होइन त्यस कारण यी दुईटै समस्या र समाधान चुनौती र विकास अनि तपाईँको चाहिँ यी कुराहरू त्यसैले म के भन्छु भने सकारात्मक सोच त म के भन्छु भने नकारात्मक खुड्किलामा खुट्टा टेक्दै सकारात्मकको पढाइ चढ्ने तपाईँको अल्टिमेट गोल चाहिँ सकारात्मक कुरै हुनुपर्छ तर त्यहाँ पुग्नुको निमित्त कहिले काहीँ तपाईँ नकारात्मक कुरा पनि गर्नुपर्छ बुझ्दैन यदि तपाईँले अरूले कसैलाई तपाईँको चाहिँ कन्स्ट्रक्टिभ क्रिटिसिजम नगरिकन त्यो मान्छे कसरी परिवर्तन गर्न सक्नुहुन्छ वाट इज द कन्स्ट्रक्टिभ क्रिटिसिजम हो गाली मात्रै गर्ने होइन के गाली मात्रै गालीको निमित्त गाली मात्रै गर्ने हो भने त्यो नकारात्मक कुरा हो होइन तर चाहिँ यदि चाहिँ तपाईँले चाहिँ गुनासो गर्दा गर्दै त्यसलाई पर त्यसैले म के भन्छु भने यदि तपाईँसित समाधानको उपाय छ भने तपाईँ गाली गर्नुहोस् होइन तपाईँ गाली गर्ने अधिकार छैन के नराम्रो कुरालाई
अब अर्को मेरो यहाँ जिज्ञासा के छ भने हामी विदेशमा बस्छौँ अघि तपाईँले पनि भन्नुभयो आफ्नै यहाँ राजजीले पनि बिहान उठ्ने बित्तिकै नेपाली न्युज हेर्नुहुन्छ उहाँले चाहिँ हामी विदेशमा बस्ने नेपालीको प्रतिनिधित्व गर्नुहुन्छ। हामी बिहान फुर्सद पाएकै मौका पायो भने हामी नेपालकै समाचारमा आँखा दौडाइहाल्छौँ इन्टरनेटमा, र सोचे खोजेको समाचार भन्दा पनि हामीले हत्या, हिंसा, अपहरण, राजनीतिक फुटका कुरा मात्रै हामी सुन्छौँ। यो हाम्रो आँखाको दोष हो कि संचार माध्यमको दोष हो? यो
संचार माध्यमको दोष हो र हाम्रो आँखाको पनि दोष हो। संचार माध्यमको दोष के भन्छ भने हाम्रो आँखाको दोष के हो भने त्यो भित्र चाहिँ राम्रो कुरा खोज्न नसक्नु हाम्रो दोष हो। किन कुनै पनि राम्रो नराम्रो कुराको पछाडि राम्रो कुरा पनि लुकिराखेका हुन्छ। जस्तो कि यो हामी हाँस बन्न सकेको छैन कि राजहाँस, त्यो मैलो पानीमा हामीले चाहिँ त्यो निर्मल पानी खान सक्दैन, त्यो मैलो मैलो पानीमै हामी त्यो भइरहेछ। मेरो विचारमा त्यो त्यो भित्र पनि चाहिँ थुप्रै राम्रो कुराहरू, जस्तो भनौँ न होइन, जस्तो कि चाहिँ अहिले बन्द 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 बन्दका कुराहरू हामी गयौँ, तर मलाई के लाग्यो अहिले बन्द देखि मान्छे उब्किसकेको छ। अब बन्द जल्ने के नै डिफ्रेन्स हेर्नुहोस् अब त्यहाँ अब चाहिँ यसले आज आजभन्दा दस वर्ष पहिलेसम्म एउटा माओवाद मान्छे भन्ना साथ सारा संसार तर्सिन्थ्यो होइन, प्रचण्डदेखि बाबुरामदेखि सारा मान्छे तर्सिन्थ्यो, कुरा गरिन्थ्यो, कोठाभित्र दुईजना लोग्नु सक्ने कुरा है सुन्छ है, दिवारको पनि कान है भनेर भनिदिन्थ्यो। अब हेर्नुहोस् त पत्रिका पत्रिका उनीहरूको भन्ना फोर गरिरहेछ, द्याट इज गुड न्युज होइन। जो एउटा नकारात्मक जो चाहिँ एउटा नराम्रो कुरालाई नराम्रो भन्न सक्ने एउटा चाहिँ एउटा जनभावना अपरेट हुनुपर्ने समाजको एउटा चाहिँ त्यो हो नि, त्यो पनि राम्रो छ। तर त्यही पनि हामीले पनि चाहिँ त्यहाँ राम्रा कुराहरूको निम्ति, जस्तो तपाईँ आज तपाईँले मलाई किन बोलाउनु भयो, आज मलाई यहाँ बोलाएर कुरा गर्नको निम्ति तपाईँले काठमाडौँसम्म मलाई चाहिँ कन्ट्याक्ट गरेर भयो होइन, त्यो तपाईँको राम्रो कुराको चाहिँ खोज्ने तरिकाको त्यो होइन, त्यो के त्यो चिन्तनलाई मैले बुझ्नु पर्दैन। मैले त तपाईँको जुन चाहिँ तपाईँले मलाई चाहिँ आज यो 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 इन्टरभ्यू लिनको निमित्त तपाईँले मलाई काठमाडौँदेखि पछ्याउनु भयो नि होइन, यहाँसम्म पछ्याउनु भयो, तपाईँले आफ्नो पैसा खर्च गरेर यति लामोसम्म तपाईँले मलाई टेलिफोन मलाई गर्नुभयो होइन, तपाईँले कसैलाई त्यति गराएर छैन नि, किन तपाईँको आत्माले दिइराखेको हो होइन, त्यो कुरा राम्रो होइन। यही कुरा तपाईँले किन त्यहाँ खोजिराख्नु भएको छ त्यहाँ मैले, त्यस कारण तपाईँ आँखा मात्र होइन उनीहरू त्यहाँबाट, त्यस कारण मलाई त लाग्छ कुनै पनि चिज चाहिँ नराम्रो मात्रै भनेर नराम्रो पनि हुँदैन। त्यस कारण जब हामी नराम्रो नराम्रो खबरहरू पढ्छ नि, त्यो नराम्रो खबर पढ्दा 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 हामी राम्रो कुरा पढ्ने यता दृष्टिकोण पनि जागृत भइरहन्छ। हामी पहिला टिका यस्तो कुरा सोध्यो किनभने समटाइम यु बिकम इम्युन अफ द्याट काइन्ड अफ थिङ्स के, ओ नो दिस इज नट गुड, किन द्याट्स हाउ इभोल्युसन मनुष्यको इभोल्युसन त्यही त हो, इभन थिङ्किङको प्रोसेसको इभोल्युसन पनि त्यही त हो नि।
अब यहाँ अघि तपाईँले सोच खोज र यो किताबहरूको कुरा गर्दाखेरि तपाईँलाई रोयल्टी मात्रै 48 लाख आयो जुन चिताउँदैन
कुराहरू के हो, किताब रोयल्टी मात्रै होइन, आई पब्लिस द्याट बुक माइसेल्फ, यो गजबको कुरा सुनौ है, गजबको कुरा सुनौ है, जुन बेला मैले त्यो किताब लेखेँ नि सबभन्दा पहिले त्यो किताब मैले चाहिँ एउटा पब्लिसरलाई दिएको थिएँ, पब्लिसरले के भने साथै यस्तो किताब पनि कसरी पर्छ र तपाईँको डायरी पनि पर्छ र भनेर मलाई छोड्यो होइन, मेरो वाइफ पनि अगाडि बसिरहेको छ मेरो छोड्यो, त्यो गरेपछि चाहिँ मैले उसलाई के होला छोड्यो, अनि चाहिँ मैले नथापिकन राखेँ 6-7 महिना नथापिकन राखेँ, अनि मेरो वाइफले मेरो छोराहरूले यतिका किताब लेखेको थियो यतिका मेरो गरेर लेखेको किताब किन खोइ पब्लिसर छाप्दै छाप्दैन भन्छ भने किन पब्लिसरलाई दिनु पर्यो, हामी आफै छापौँला नि, पैसा नभए होइन पैसा छनै छ हामी आफैले छापौँला छापौँ ल, बिक्री पनि छापेर चाहिँ बिक्री पनि बिक्री के के ला र 2-3 लाख रकम बर्बाद होला, 2-3 लाख हामीले त्यो गर्न सक्दैन ल त ल भनेर चाहिँ 1,000 छापे हेरौँ, यदि चाहिँ बिक्रेन भने चाहिँ प्रिन्ट मात्रै दिएर भए पनि चाहिँ बाँडिदिउँला भनेर छापेको किताब, थ्याङ्क गड। अब हेर्नुहोस् यदि त्यो पब्लिसरले मलाई नकारेको भए म त्यो रोयल्टीमा जान्थेँ नि मेरो होइन, अब त त्यो फेरि अब फेरि एभ्री हेर्नुहोस् बासुजी हरेक कुरामा राम्रो चिज लुकेर बसिरहेको छ, उसले यदि चाहिँ हुन्छ हुन्छ म छापिदिन्छु भनिदिएको भए त मैले त त्यो पैसा पाउने मैले 10% पाउँथ्यो मलाई होइन, अब मैले उसले छापेन मैले छापेँ मैले छापेको बिक्री भएपछि त अहिलेसम्ममा 50,000 किताब बिक्री भएपछि आई वाज अ पब्लिसर, पब्लिस गर्ने बेलामा मलाई त्यो किताबको चाहिँ 110 रुपियाँ जति पर्यो अनि छाप्दाखेरि मैले आफूले छाप्दाखेरि 110 रुपियाँ जति पर्यो, त्यसले त्यो किताबको मूल्य 300 रुपियाँ छ, यसो मोर देन 180 टाइम्स छ होइन, भएपछि त्यो आम्दानी त मैले पाएँ नि, हिजो नत्र त त्यो प्रोफेसर कहाँ जान्थ्यो होइन, एउटा किताब लेख्ने म प्रोफेसर कहाँ दिने बेलामा कमाउने त्यो हुन्थ्यो, मिडल म्यान त्यो हुन्थ्यो नि। त्यसले हेर्नुहोस् पछि एभ्री कुनै न कुनै चिज चाहिँ नराम्रो चिज भयो भने त्यो भित्र राम्रो चिज लुकिराखेका हुन्छ, अवसर लुकिराखेका हुन्छ। मेरो थिम, मेरो चाहिँ मन्त्र, जिन्दगीको मन्त्र नै यही हो कि, सोच भनौँ, खोज भनौँ, म सक्छु भनौँ, यसकै मन्त्र हो। त्यस कारण त्यो हरेस चाहिँ नखाने, हरेस नखाने, हरेक चिजभित्र चाहिँ हाम्रो चाहिँ अवसरहरू लुकेर बसिरहेका हुन्छ। त्यही थियो वन्डरफुल एक्जाम्पल।
हजुर, वन्डरफुल टु नो, त्यो हामीलाई कुरा थाहा थिएन वास्तवमा यो कुरा।
र
अनि मैले के सोध्न लागेको थियो भने, जसरी यो किताबको बिक्री राम्रोसँग भयो, तपाईँलाई चाहिँ भनौँ न यो किताबको रेस्पोन्स पाठकबाट आयो नि, र यसबाट के देखियो भने नेपालीहरूमा, पाठकहरूमा चाहिँ किताब किन्ने बानी लागेको छ, रहेछ भन्ने कुरो थाहा भयो। तर त्यति हुँदा हुँदा पनि तपाईँले के गर्नुभयो भने mysansar.com र अथवा khaskhas.com किताब निशुल्क उपलब्ध गराइदिनु तपाईँले, होइन? त्यसो गर्दाखेरि उनीहरूले किन्ने बानीमा अलिकति धक्का पुगेन
के हो भने, मैले त्यो किताब किन्नु भनेर पैसा कमाउँछु भनेर लेखेकै किताब होइन। मलाई तपाईँहरूको आशीर्वादले, भगवान्को कृपाले, मेरो आमा र बुवाको आशीर्वादले, आई एम मोर देन वेल इनफ म्यान। मेरो छवटा होटलको आमदानी मलाई अहिलेको परिस्थितिमा पनि, मेरो छवटा होटल एकदम राम्रो चलिराखेको छ। मलाई त्यो पैसा लिनु पर्यो, त्यो किताब लेखेर पैसा कमाउनु पर्यो। मेरो एउटा चाहिँ सबभन्दा शुक्र के छ भने, मैले जति किताब पढेँ, जति किताब लेखेँ, त्यो किताब जति मानिसहरूको त्यहाँ चाहिँ पढ्न पाउँछ, त्योभन्दा मेरो ठुलो शुक्र के हुन सक्छ? हुन त सोचको चाहिँ कपी लेखेको के इन्डियाको के सुरुबाट नक्ली कपी निकालिदियो, बुझ्दैन? सोचको नकल कपी निकालेर बेचिदियो दार्जिलिङ सार्वजनिकमा, होइन? मैले त्यो थाहा पाएँ मैले, किन कागजमा फरक छ, मैले के भने, मैले नारी सार्वजनिक केही पनि दिएन, मैले केही पनि गरेन, ठिक छ, होइन, मैले मेरो नाउँ लेखेकै छ त्यसमा, मेरो जम्मै कुरा लेखेकै छ। उसले दुई चार पैसा कमा कमाओस्, आई डोन्ट केयर। किताब पसलेहरू हेर्दै तपाईँको किताब चाहिँ त्यहाँबाट दरभङ्गाबाट चाहिँ नक्ली किताब लिएर आयो, नक्ली किताब छापेर ल्यायो भनेपछि छाप्नु दिनुहोस्। हि इज डुइङ माई वर्क, मेरो चाहिँ मेसेज मैले पुऱ्याउनु थियो पाठकको, मेरो चाहिँ त्यो दिन्थ्यो। त्यस कारण सँगसँगै माई संसार डटकममा पनि मैले
अहिले
सकारात्मक सोच भन्दा पनि इट्स गुड, होइन? हुन त यो मलाई, मैले अहिले सुने अनुसार किताब पसेको, मैले सोच र खोज एउटा किताबले दसजना मान्छेलाई बाँधेर पर्छ अरे, मैले बुझे अनुसार है, एउटा किताब किनेपछि दसजना मान्छेले बाँधेर पर्छ अरे। अहिले नेपालमा अहिले नेपालमा छोरीलाई चाहिँ अब बिहामा दाइजो दिनु पर्यो भने, अब पहिले चाहिँ क्रिस्टल क्रिस्टलको मालहरू किनेर दाइजो दिन्थ्यो प्रेजेन्ट दिने बेलामा, होइन? अहिले चाहिँ त्यो सोच र खोज किनेर बिक्री प्रेजेन्ट दिन्छ भन्ने कुरा सुनेको छु मैले। गुड थिङ नि, होइन?
अब एकछिन हामी नेपालको तपाईँ पर्यटन व्यवसायसँग विकाससँग आबद्ध हुनुभएकोले हामी त्यतातिर जाउँ एकछिन। नेपालको पर्यटन विकासको लागि सबैभन्दा चाहिने मूल तत्त्व नै अब भनौँ न अब राजनैतिक अवस्था हो, जुन चाहिँ नि आजसम्म अस्थिर भइरहेछ, र पर्यटन विकासले जति विकास लिनुपर्ने हो त्यति भइसकेको छैन। यो कुरालाई तपाईँले कसरी हेर्नुभएको छ? यसलाई पनि अब कहाँसम्म सकारात्मक तरिकाले
हेर्नुभएको
छ, कसरी
हेर्नुभएको छ यसलाई? यसलाई त सकारात्मक हेर्नु त भएन, होइन? कहिले नकारात्मक, कहिले नकारात्मक, ब्याड इज अलवेज ब्याड, त्यसलाई चाहिँ सबै त्यसमा पनि म सकारात्मक कुरा भने खोजी भइरहेको छ, होइन?
भनेपछि अब यो हाम्रो जुन अवस्था, राजनैतिक अवस्था अस्थिर छ, यो समाधान हुने बित्तिकै,
यो समाधान हुने बित्तिकै नेपालमा दुई तिनवटा चाहिँ उद्योग छ जसको चाहिँ भविष्य उज्जवल र सुनौलो छ, त्यो हो पर्यटन।
हामीले चाँडोभन्दा चाँडो देख्छौँ, र अब यो पर्यटनको विकासको कुरा गर्दा गर्दा नि वातावरण र पर्यावरणको पनि हामीले संरक्षण गर्नुपर्ने हुन्छ। अब भनौँ न, ट्रेकिङमा जाँदाखेरि चाहिँ सर्ट एन्ड ट्र्याक बनाएर दायाँ बायाँ हिँड्नु नदिने, त्यस्तो पनि गर्नुपर्ने। यो वातावरण संरक्षणको लागि चाहिँ नि कसले ध्यान दिएको छ छैन, सरकारले दिनु पर्ने हो कि कुनै संस्थाले दिएको छ कि, यो कसरी को जिम्मेवार छ यसमा?
अनि यसमा चाहिँ के हो भने यो वातावरणको विषयमा लिएर हाम्रो जुन एउटा बाहिर तपाईँहरूको त्यो तपाईँहरू बाहिर बसिराख्नु भएको छ होइन, त्यो सर्टेन टुरिस्टहरूले जुन एउटा चाहिँ पेन्डेमोनियम खडा गरेर राखेको छ नि, आई थिङ्क दिस इज चाहिनेभन्दा बढी चाहिँ एक्जाजरेट गर्ने कुरा हो। वास्तवमा संरक्षणको क्षेत्रमा अझ काठमाडौँ र सर्टेन एरियामा भन्यो भने पहिले भन्दा अहिले धेरै राम्रो भएको छ, यो मानेमा कि पहिले पहिले के छ भने यदि साँच्चै नेपालमा तपाईँले कुरा गर्नुभयो भने चाहिँ यहाँ के छ भने चाहिँ यो पहिले पहिले काठमाडौँमा हाम्रो ग्यासको चुलो र इलेक्ट्रिक चुलो नभइदिएको हुनाले चाहिँ थुप्रै काठहरू काटिन्थ्यो बेचिन्थ्यो, त्यसरी चाहिँ नाङ्गो नाङ्गो पहाड जस्तो थियो। अहिले त पुरा चाहिँ अब घर घरमा चाहिँ इलेक्ट्रिक र चाहिँ ग्यास त्यो भएको हुनाले पुरा गाउँहरू हरियो भइसक्यो, अब जल रिजेनरेट भइसक्यो, अल द फरेस्ट हेज बिन रिजेनरेटेड। पर एट द सेम टाइम तर यो दुःखको कुरा के हो भने अहिले टुरिज्मले टुरिज्मको भन्दा पनि अहिले चाहिँ सबभन्दा के जब जब चाहिँ राजनीतिले कोल्टो फेर्छ नि नेपालमा तब तब चाहिँ प्राकृतिक स्रोतमा चाहिँ विनाश हुन्छ। अहिले थुप्रै ठाउँमा तपाईँको चाहिँ रिसेटलमेन्टको त्यो पोलिटिकल कारणले गर्दाखेरि थुप्रै जङ्गलहरू मासिएर त्यहाँ अतिक्रमण गरेर त्यहाँ बसोबास गराउने कारण द्याट इज अ बिग प्रब्लम। होइन टुरिस्टहरू त्यहाँ नेपालमा आएर, किनभने नेपालमा जो टुरिस्टहरू आउँछ नि त्यो दे आर अल नेचुरल लभर, त्यो उनीहरू चाहिँ प्रकृतिले बुझेर प्रकृतिलाई मागेर प्रकृतिलाई हराउन चाहेर नै आएको। समटाइम दे कुड बी द गुड एम्बेसडर फर कन्जर्भेसन, जति पनि चाहिँ कन्जर्भेसनको अन्नपूर्ण कन्जर्भेसनको कुरा गरे पनि लोकलाको कन्जर्भेसनको कुरा गरे पनि आई थिङ्क मलाई लाग्छ नेपाली जनमानसमा यो यो प्रकृति संरक्षणको चेतना जागरण गर्ने दिनमा चाहिँ पर्यटकहरूको ठुलो हात छ, उनीहरूले दे आर द एम्बेसडर, दे आर द टिचर्स, दे आर द मेसेन्जर्स, कि उनीहरूको कारणले गर्दाखेरि उनीहरूले स्थानीय बासिन्दा के सिकाएको छ, हेर तिमीहरू आफ्नो गाउँलाई हराभरा राख, हराभरा जुन बेलासम्म राखिन्छ त्यो बेलासम्म पर्यटक आउँछ, यो हराभरा भएर पर्यटक आउँदैन है भनेर भनेको कारणले गर्दाखेरि नै उनीहरूले त्यो हराभरा गर्न खोजिरहेको छ। त्यसैले पर्यटकहरूले चाहिँ त्यो गर्यो भन्नेको चाहिँ यो टु सम एक्सटेन्ट यस म नै भन्दैन, तर द्याट इज नट द त्यो मेन प्रब्लम।
विदेशमा बसेर तपाईँका कुरा सुनेर अनि खसखस डट कमका श्रोता तथा पाठकहरूलाई तपाईँले अरू थप भन्नुपर्ने केही कुराहरू छन्?
बस एउटै चिज मात्रै भन्ने हो र तपाईँ यहाँ बस्नुहोस्, पैसा कमाउनुहोस्, ज्ञान सिप हासिल गर्नुहोस्, तर फर्कने बेलामा नेपाललाई फर्केर आउनुहोस्, नेपाललाई माया नमार्नुहोस् होइन, नेपाललाई चाहिँ गाली गर्ने बेलामा गाली गर्नुहोस्, तर चाहिँ समस्या तमासिको समाधान गर्ने उपाय छ भने मात्रै चाहिँ गुनासो गर्नुहोस्, अनि त समाधान नहुने चिजको बारेमा चाहिँ धेरै गुनासो नगर्नुहोस्, कहीँ कहीँ के यसले हामी जस्तो मान्छेलाई चित्त दुख्छ। बस
हस्ता सोच खोजका लेखक तथा पर्यटन व्यवसायी कर्ण साकेज्यू, यहाँको अमेरिकी भ्रमण सुख रहोस्, यहाँको सुस्वास्थ्यको कामना गर्दै हामी फेरि भेट्ने वाचा गर्दै आजलाई बिदा माग्छौँ।
थ्याङ्क यू।